आजको वचन एउटा प्रश्नबाट सुरु गरौँ। के तपाईँलाई डर लाग्छ? सायद संसारमा नडराउने मानिस पाइँदैन होला, सबैलाई डर लाग्छ। तर सबैभन्दा बढी तपाईँलाई के को डर लाग्छ? साङ्लाको? डराउनु पाइन्छ, साङ्लासँग डराउनु पाइन्छ। मलाई उचाइको डर लाग्छ, यदि यहाँलाई थाहा थिएन भने थाहा होस्। कसैलाई साङ्ला देख्दा डर लाग्ला, कसैलाई उचाइसँग डर लाग्ला, कसैलाई जीवनमा असफल भइन्छ कि भन्ने डर लाग्ला, आफ्नो प्रियजन गुमाउँछु कि भन्ने डर लाग्ला। हामी सबैको स्वभाव फरक छ, हामी सबै डरहरू पनि फरक फरक छन्। एकजना प्रभुका जन जोन फ्लेभलले मानिसको स्वभावबारे कस्तो राम्रोसँग यसरी भन्नुभएको छ कि जसरी संसारमा मानिसका अनुहारहरू फरक फरक हुन्छन्, त्यसै गरी उनीहरूको मन र स्वभाव पनि फरक फरक हुन्छ। कोही मानिस खरायो जस्तै हुन्छन्, सानो खस्रक्क खुस्रुक्क आवाज सुन्दा पनि सातो जाने, डराउने। तर कोही मानिस सिंह झैँ आँटिला हुन्छन्, जस्तो सुकै खतरा आउँदा पनि नडगमगाई सामना गर्ने। तर विचार गर्नुहोस् त, यदि हामीले सारा जीवन यी संसारका सानातिना हजारौँ कुराहरूसँग डराएर बितायौँ, तर जुन कुरासँग हामी डराउनु पर्ने मुख्य कुरा, त्यही मुख्य कुरा नै हामी भुलिदियौँ भने अथवा त्यसमा डरायौँ भने डरायौँ न भने नि के होला? संसारमा एउटा यस्तो डर छ जसले हामी प्रत्येकको जीवनलाई परिभाषित गर्नैपर्छ। सबैले एउटा कुराको डर लाग्नै पर्छ सबैलाई, त्यो परमेश्वरको डर। परमेश्वरको डर आफूलाई यसो जाँचेर हेर्नुहोस् न, विचार गर्नुहोस् न, हामी परमेश्वरको डर कतिको मान्छौँ? फेरि नै जोन फ्लेभलले हामीलाई एउटा गम्भीर चेतावनी दिँदै भन्नुहुन्छ कि संसारिक मानिस मान्छेसँग डराउँछ, परमेश्वरसँग होइन। आत्मिक रूपमा बलियो विश्वासी मानिस परमेश्वरसँग डराउँछ, मान्छेसँग होइन। तर कमजोर विश्वासी मान्छेसँग धेरै डराउँछ र परमेश्वरसँग चाहिँ एकदमै कम डराउँछ। तपाईँलाई कसको बढी डर लाग्छ, मान्छेको कि परमेश्वरको? यदि हाम्रो मनमा परमेश्वरको डर छैन भने नि यसको सिधा अर्थ एउटै हुन्छ, हामीले अझै पनि परमेश्वरलाई साँचो रूपमा अथवा राम्ररी चिन्न सकेका छैनौँ। यदि हामीलाई अझै पनि परमेश्वरको डर त्यति लाग्दैन भने यसको अर्थ हुन्छ कि हामीले उहाँलाई खासै चिनेका छैनौँ। हामीले उहाँ कस्तो सर्वशक्तिमान शक्तिशाली परमेश्वर हुन्छ भन्ने कुरा सायद बिर्सिसक्यौँ होला। हामीले उहाँ को एउटा आवाजले समेत ठुला ठुला पहाडहरू र राजहरू सारा जातीय थर्कमान हुन्छन् भन्ने कुरा सायद हामीले बिर्स्यौँ। उहाँको उपस्थितिमा पृथ्वीहरू पग्लन्छ, समुद्रहरू सुक्छन् र उहाँको महिमाको सामुन्ने आगो र धुवाँ प्रकट हुन्छ। उहाँ परम पवित्र सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ जसको भय मान्नु र सारा हृदयले उहाँकै आज्ञा पालन गर्नु नै हाम्रो निम्ति एकदमै असल र बुद्धिमानी कुरा हो। अनि यही सत्यता आज हामी प्रस्थान 19:20 अध्यायमा पाउँदछौँ। कृपया मसँगै तपाईँले आफ्नो बाइबलमा प्रस्थान 19 अध्याय पल्टाउनुहोस्। 19 अध्याय, हामी 19 अध्यायको एक पददेखि लिएर 20 अध्यायको 21 पदसम्म हामी हेर्नेछौँ। म पढ्ने छैन किनकि एकदमै लामो खण्ड छ, तर म धेरै जसो पढ्दै भने जानेछु। यो ठुलो बाइबलको पृष्ठ सङ्ख्या लगभग 104 तपाईँले पाउन सक्नुहुन्छ। यो बाइबलको दोस्रो पुस्तक हो, यसलाई हामी प्रस्थान भन्छौँ। प्रस्थान भन्ने बित्तिकै तपाईँलाई थाहा छ, इसरायलहरू मिश्र देशबाट उनीहरू प्रस्थान गरेका थिए। इङ्ग्लिसमा हामी डिपार्चर भन्छौँ। यदि तपाईँ एरोप्लेनतिर अथवा एयरपोर्टतिर जानुभएको छ भने हामी त्यहाँनिर प्रस्थान र आगमन दुवै देख्छौँ। सो त्यस कारण पुस्तकको नामै प्रस्थान लेखिएको छ। उनीहरू वास्तवमा मिश्र देशबाट उनीहरू डिपार्ट भएका थिए, प्रस्थान गरेका थिए। कतातिर उनीहरू जाँदै थिए? प्रतिज्ञाको देशतिर। सो इसरायलीहरू मिश्र देशको दासत्वबाट छुटेको लगभग 3 महिनापछि एउटा उनीहरू पहाडको फेदीमा आइपुगे। 1920 चाहिँ हामी त्यही पहाडको फेदी भएको घटना हामी देख्दछौँ। अनि त्यो पहाडको नाउँ थियो सिनाई पर्वत। त्यो त्यही ठाउँ हो जहाँ मोसा फारोको सामु खडा हुनभन्दा धेरै अघि परमेश्वरले त्यो जलिरहेको पोथ्राद्वारा मोसासँग बोल्नुभएको थियो। र त्यति बेला नै परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि जब तैँले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउनेछस् ती नदीमा, तब तिनीहरूले यही पर्वतमा परमेश्वरको आराधना गर्नेछौ। अनि अन्तत इसरायलहरू परमेश्वरको प्रतिज्ञा बमोजिम परमेश्वर प्रतिज्ञा गर्नुभएकै पर्वतमा आइपुगेका छन्। परमेश्वर विश्वासयोग्य परमेश्वर हुन्छ। उहाँले जे भन्नुभयो ठिक ठिक समय त्यही त्यही पुरा हुँदै गइरहेको हामी यहाँ देख्दछौँ। अब त्यो पर्वतमा एउटा यस्तो घटना घट्न लागेको थियो जसले ब्रह्माण्डलाई नै हल्लाउनेवाला थियो। स्वयं सृष्टिकर्ता परमेश्वर आफ्ना मानिसहरूसँग कुरा गर्न तल ओर्लदै हुनुहुन्थ्यो। मोसासँग मात्र होइन, मोसाद्वारा भएर आफ्ना मानिसहरूसँग। अनि यो दृश्य आवाज उपस्थित मानिसहरूले देख्नेवाला थियो। तर त्यहाँ एउटा ठुलो समस्या थियो। समस्या के थियो भने परमेश्वर हुनुहुन्छ परम पवित्र, तर मानिसहरू छन् पापी। अनि यी पापी मानिसहरू पवित्र परमेश्वरको नजिक कसरी जाने? यदि मानिसहरूले लापरवाही गरेर अलिकति मात्र नजिक जाने आँट गरेको भए तिनीहरू त्यहीँ मर्थे, भस्म हुन्थे। सो इसरायलीहरूलाई त्यो 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 पर्वतको त्यो पहाडको छेउसम्म पनि छुन निषेध गरिएको थियो। कल्पना गर्नुहोस्, त्यो पहाडको वरिपरि एउटा ठुलो आत्मिक साइनबोर्ड झुन्ड्याइएको थियो जसमा यस्तो लेखिएको थियो, खतरा नजिक नआउनुहोस्। त्यसो भए परमेश्वरले त्यो गर्जनमय आवाजको अगाडि ती मानिसहरू परमेश्वरको त्यो गर्जनमय आवाजको अगाडि ती मानिसहरू पापी मानिसहरू कसरी जीवित रहन सक्थे? त्यसैले परमेश्वरको त्यो उहाँले त्यो त्यो भयानक परिस्थितिको सन्दर्भमा दुईवटा अचम्म कामहरू गर्नुभयो उहाँले। पहिलो, परमेश्वरले एकजना मध्यस्थकर्ता खडा गरिदिनुभयो। दोस्रो, परमेश्वरले उक्त मध्यस्थकर्ता मार्फत आफ्नो सन्देश दिनुभयो। परमेश्वरले एकजना मध्यस्थकर्ता खडा गरिदिनुभयो र परमेश्वरले उक्त मध्यस्थकर्ता मार्फत आफ्नो सन्देश दिनुभयो। ए तपाईँ वचन बुधाहरू टिप्दै हुनुहुन्छ भने यो दुईवटा कुरा टिप्नुहोस्। पहिलो मध्यस्थकर्ता र दोस्रो सन्देश। पहिलो मध्यस्थकर्ता र दोस्रो सन्देश। 2 points for our sermon today. First, mediator, and second, message. First, mediator, and second, message. So, mediator, chapter 19, and message, chapter 20. So, 19 adhyayma hami madhyasthakarta lai dekhchhau ra 20 adhyayma hami message lai dekhchhau athawa sandesh lai dekhchhau, khabar lai dekhchhau. So, madhyasthakarta bata shuru garau, the mediator. मध्यस्थकर्ता भनेको के हो? मध्यस्थकर्ता भनेको दुईवटा पक्षहरूको बिचमा बसेर मेलमिलाप गराइदिने व्यक्ति हो मध्यस्थकर्ता, बिचको मानिस। सिनै पर्वतमा मोसाले परमेश्वर इसरायलीहरूको बिचमा मध्यस्थकर्ताको रूपमा सेवा गरे। मोसा पहाडमा उक्लेर परमेश्वरको कुरा सुन्थे तर र तल ओर्लेर मानिसहरूलाई ती कुराहरू सुनाउँथे अनि परमेश्वरको तर्फबाट उसले मानिसहरूलाई खबर लान्थे भने मानिसहरूको तर्फबाट मोसाले फेरि परमेश्वरको अर्जमितिर प्रार्थनाहरू लिएर जान्थे सो उसको मध्यस्थकर्ताको रूपमा उसको भूमिका यही थियो तर मध्यस्थकर्ताको किन आवश्यकता पर्यो संसारमा मध्यस्थकर्ताको आवश्यकता तब पर्छ जब दुवै पक्ष बराबर शक्तिमा हुन्छन् तर बाइबलमा त्यस्तो पाइँदैन बाइबलमा मध्यस्थकर्ताको व्यवस्था मान्छेले गरेको होइन वास्तवमा स्वयं परमेश्वरले गरिदिनु भयो किनभने मान्छेसँग परमेश्वरको सामु खडा हुने कुनै हैसियत नै थिएन हामी त कहिल्यै तिर्न नसक्ने ऋणमा चुल्लुम्बै डुबेका थियौँ हाम्रो पर्खाइमा बस्नुको सट्टा परमेश्वर जसको विरुद्धमा हामीले अपराध गरेका थियौँ पाप गरेका थियौँ उहाँ आफैले पहिलो कदम चाल्नुभयो उहाँ आफैले मध्यस्थकर्ताको प्रबन्ध गरिदिनु भयो उहाँ आफै बोल्न चाहनुभयो उहाँ आफै प्रकट हुन चाहनुभयो उहाँ आफै मानिसहरूका आउन चाल्नुभयो उहाँ आफैले यो मुक्तिको योजना वास्तव बनाउनु भयो त्यसैले यो सिनाई पर्वतमा जे भइरहेको देख्छु यो कुनै मोलमलाइ थिएन यो नेगोसिएसन थिएन तर यो त परमेश्वरको प्योर शुद्ध अनुग्रह थियो परमेश्वरको अनुग्रहले गर्दा परमेश्वर अग्रसर हुनुभयो र उहाँले मध्यस्थकर्ता जुटाउनु भयो किन किनकि परमेश्वर पवित्र हुनुहुन्छ तर उहाँको मानिसहरू अपवित्र छन् अनि पवित्र परमेश्वर अपवित्र मानिसहरू बीच मध्यस्थकर्ताको पक्कै पनि भूमिका निकै नै महत्त्वपूर्ण छ पद 10 13 एकपल्ट हेर्नुहोस् न 19 अध्यायको अनि परमप्रभुले मोसालाई भन्नुभयो मानिसहरू कहाँ गएर तिनीहरूलाई आज र भोलि शुद्ध गर तिनीहरूले आफ्ना लुगा धोउन् र तेस्रो दिनको निम्ति तिनीहरू तयार रहन् किनकि तेस्रो दिन सिनै पर्वतमा सबै मानिसहरूको आँखाकै सामुने परमप्रभु आउनुहुनेछ तैँले चाहिँ मानिसहरूको निम्ति चारैतिर यसो भनेर बार लगाउनु होसियार बस तिमीहरू पर्वतमाथि नजानु र त्यसका सिमाना पनि नसुन्नु जसले पर्वत छुन्छ त्यो निश्चय नै मारिनेछ कसैले पनि त्यसलाई नसुन्नु तर ढुङ्गाले वा काँडाले हानेर त्यसलाई मार्नु पशु होस् वा मानिस त्यो जीवित रहने छैन तुरै लामो गरी बज्दा तिनीहरू पर्वतसम्म आउन् सो परमेश्वर आफैले यो बाटो तयार गरिदिनु भएन भने उहाँको उपस्थितिमा परमेश्वरको त्यो डाँडामा परमेश्वरको उपस्थितिमा कोही पनि जीवित खडा हुन सक्ने छैन त्यसैले परमेश्वरले मध्यस्थकर्ता नियुक्त गर्नुहुन्छ यसकारण होइन कि उहाँ आफ्ना मानिसहरूसँग भेट्न चाहनुहुन्थ्यो तर यसकारण कि उहाँले आफ्नो दयामा आफ्नो मानिसहरू भस्म नभई उहाँको नजिक आउन सकुन् भनेर बाटो खोलिदिनुहुन्छ सो परमेश्वर सर्वोच्च हुनुहुन्छ उहाँ हाम्रो बुझाइभन्दा बाहिरको हुनुहुन्छ उहाँ परिधि बाहिरको परमेश्वर हुन्छ अनि परमेश्वरको महिमाको एउटा सानो झलक पनि हामी मानिसलाई पूर्ण रूपमा गलाउन काफी छ यसै जस्तै हामी पनि यसरी कराउने थियौँ कि धिक्कार म नष्ट भए किनभने अशुद्ध ओठ भएको मानिस हो सो प्रिय यो यो हाम्रो पुस्ताको एउटा ठुलो ट्राजेडी भने के भने धेरै मानिसहरूले आज परमेश्वरलाई एकदम हल्का रूपमा लिन्छ धेरै क्रिस्चियनहरूको लागि परमेश्वर मुख्य रूपमा एक निको पार्ने चङ्गाइकर्ता आशिष दिने वा सुरक्षा दिने परमेश्वर मात्र हुनुहुन्छ र मानिसहरूलाई यस्तो प्रकारको परमेश्वर मनपर्छ जसले खालि आशिष दिनुहुन्छ खालि चङ्गाइ दिनुहुन्छ तपाईँलाई सुरक्षा दिनुहुन्छ तपाईँको भलो चाहनुहुन्छ तर जब परमेश्वरको पवित्रताको कुरा हुन्छ जब परमेश्वरको भव्यता उहाँको उपस्थितिको त्यो डरलाग्दो वास्तविकताको कुरा आउँछ धेरैले त्यस्तो परमेश्वरलाई रुचाउँदैन स्वाभाविक रूपमा हामी साँचो परमेश्वरलाई भन्दा पनि आफ्नो जीवनशैलीसँग मिल्ने अलिक नरम र एकदमै छाँटकाँट गरिएको सम्पादन गरिएको परमेश्वरको रूपलाई बढी रुचाउँछौँ अनि हामीले परमेश्वरलाई उहाँको वास्तविक स्वरूपमा नचिनेको हुनाले हामी अक्सर हाम्रो पापलाई गम्भीर रूपतापूर्वक लिँदैनौँ एउटा हृदयविदारक ट्राजेडी हो यो दुखान्त हो। सायद आज बिहान पनि तपाईँ यस्तै प्रकारको दृष्टिकोण लिएर आचरण लिएर चर्चमा आउनुभएको छ होला। सायद तपाईँको लागि क्रिस्चियन हुनु भनेको केवल नैतिकवान हुनु अथवा खराब सङ्गतबाट बच्नु हो। उहाँ यस जीवनमा आत्मिक आश भौतिक आशिषहरू पाउनको लागि एक असल मान्छे पनि प्रयास गर्नु मात्र हो। त्यसकारण तपाईँ पोइन्ट्सहरू थप्नको लागि प्लस गर्न बोनस थप्नको लागि तपाईँ सायद चर्च आउनुहुन्छ। तर यदि त्यसो भने मेरो प्रार्थना र मेरो आशा यो छ कि आज तपाईँ परमेश्वरको पवित्रताद्वारा चुनौतीको सामना नगरी अथवा अनुभव नगरी अनि ख्रिस्टमा भरोसा गर्न र पापलाई गम्भीरतापूर्वक लिन आग्रह नगरिकन यहाँबाट फर्किनुहुने छैन। अनि तपाईँ एक भिजिटर हुनुहुन्छ, तपाईँ आज मात्र यहाँ आउनुभएको छ भने वा तपाईँ बेला बेलामा आउनुहुन्छ भने तपाईँको लागि मेरो सल्लाह भनेको तपाईँ एउटा यस्तो चर्च खोज्नुहोस् जसले परमेश्वरको पवित्रतालाई गम्भीरतापूर्वक लिन्छ र त्यस चर्चको सदस्य बन्नुहोस्, त्यहाँ जोडिनुहोस्। आज परमेश्वरको पवित्रता एकदमै अनौठो विषय भनेको छ, चर्चहरूमा हामी त्यति सुन्न पाउँदैनौँ। यदि मैले तपाईँलाई सोधेँ भने तपाईँले अन्तिमचोटि परमेश्वरको पवित्रताको बारेमा प्रचार गरेको सुने कहिले थियो, सायद तपाईँ एकपल्ट सोच्नै पर्ने हुन्छ होला फर्केर कहिले थियो भनेर। तर परमेश्वरले दिने आशिषको बारेमा, उहाँको प्रेमको बारेमा, समृद्धिको बारेमा अन्तिमचोटि सुन्नुभयो कहिले थियो, चङ्गाइको बारेमा सायद चर्च आउँदा आउँदै गाडीमा पनि त्यही सुन्दै आउनुभएको थियो होला सायद तपाईँ। फेरि हामीलाई एउटा यस्तो चर्च चाहिन्छ जहाँ परमेश्वरको पवित्रताको बारेमा खुलेर कुरा गरिन्छ, परमेश्वरको पवित्रतालाई गम्भीर रूपमा लिइन्छ, परमेश्वरको भय मानिन्छ, पापलाई जहाँ लुकाइँदैन, गलैँचा मुनि लुकाइँदैन, जहाँ सुसमाचारको सत्यतालाई प्रचार गरिन्छ, जहाँ मुक्तिदाताको ठाउँमा आफैलाई सुधार्ने तरिकाहरू वा मनोरञ्जनलाई स्थान दिइँदैन, त्यस्तो चर्चको आज हामीलाई खाँचो छ। एकजना प्रभु जन पल वाक्सले भन्नुभएको छ, चर्च आफ्नो घर नजिकको होइन, बाइबल नजिकको खोज्नुहोस्। यदि त्यो दुई घन्टा टाढा छ भने पनि दुई घन्टा गाडी चलाएर चढेर जानुहोस्, पठाउ चढेर जानुहोस्। तर एउटा यस्तो चर्च खोज्नुहोस् जहाँ परमेश्वरको वचनलाई सही तरिकाले व्याख्या गरिन्छ अनि त्यही अनुसार जिइन्छ। सो मध्यस्थकर्ताको खाँचोले हामीलाई परमेश्वर पवित्र हुन्छ, उहाँको सामु त्यत्तिकै हल्कर पो जान मिल्दैन भन्ने कुरा याद दिइरहन्छ। त्यसकारण परमेश्वरले मध्यस्थकर्ता जुटाउनु भयो। तर मध्यस्थकर्ता खाँचोले केवल परमेश्वर पवित्र हुनुहुन्छ भन्ने कुरा मात्र बताउँदैन, तर परमेश्वर कृपालु हुनुहुन्छ भन्ने कुरा पनि बताउँछ। पद चारलाई हेर्नुहोस् न एकपल्ट, 19:4 याकुब घराना इस्रायललाई तैँले यसो भन्नु, मैले मिस्रीहरूलाई के गरेँ र तिमीहरूलाई कसरी गरुडका पखेटामा झैँ बोकेर म कहाँ ल्याएँ, सो तिमीहरूले देखेका छौ। तपाईँ ध्यान दिनुभयो भने यहाँनिर परमेश्वर भन्नुहुन्छ कि मैले तिमीहरूलाई गरुडको पखेटामा चाहिँ बोकेर म कहाँ ल्याएँ। तपाईँ त्यो सब ध्यान दिनुभयो भने परमेश्वर यसो भनिराख्नु भएको छैन कि मैले तिमीहरूलाई कनान देशमा ल्याउँदैछु अथवा यहाँसम्म ल्याएँ, एउटा ठाउँमा ल्याएँ, होइन। परमेश्वर भन्नुहुन्छ कि म कहाँ ल्याएँ। यसको फ्रीहरू हाम्रो उद्धारको अन्तिम उद्देश्य कुनै राम्रो ठाउँ, राम्रो भूमि वा स्वर्ग पनि होइन। हाम्रो उद्धारको मुख्य उद्देश्य अथवा साँचो अर्थ त परमेश्वर स्वयं हुनुहुन्छ। वास्तवमा हामी स्वर्गलाई लिएर किन एक्साइटेड छौँ, ठाउँलाई लिएर होइन वास्तवमा, किनकि स्वर्गमा परमेश्वर बास गर्नुहुन्छ व्यक्तिलाई लिएर। सो स्वर्ग वास्तवमा ठाउँको बारेमा होइन, स्वर्ग व्यक्तिको बारेमा हो। सो हेभन इज नट अबाउट अ लोकेसन, इट्स अबाउट अ पर्सन, गॉड हिमसेल्फ। त्यस कारण परमेश्वर यही भन्नुहुँदैछ कि मैले तिमीहरूलाई मिश्र देशबाट म कहाँ ल्याएँ। उद्धार मुक्ति भनेको वास्तवमा परमेश्वरको मेलमिलाप हो। परमेश्वर आफ्नो मानिसहरूमाथि कृपा गर्नुभयो, आफ्नो कृपा उहाँले देखाउनुभयो, अनि परमेश्वरले मानिसहरूलाई आफूसँग मानिसहरूको बीचमा उहाँ रहन चाहनुहुन्थ्यो। तर फेरि परमेश्वरले आफ्नो पवित्रताले मानिसहरू नष्ट भएको पनि चाहनुहुन्थ्यो। त्यसकारण त परमेश्वरले मध्यस्थकर्ता जुटाउनु भयो। अनि परमेश्वरले आफ्नो मानिसहरूलाई यहाँ कसरी परिभाषित गर्नुहुन्छ, उनीहरूको पहिचानको बारेमा कसरी उहाँले बताउनुहुन्छ, एकपल्ट हेर्नुहोस् न यहाँनिर पाँच पददेखि तल, अब यदि तिमीहरूले मेरा कुरा साँच्चै नै सुन्यौ र मेरो करार पालन गर्यौ भने सबै जातिहरूमध्ये तिमीहरू चाहिँ मेरो बहुमूल्य निज धन हुनेछौ, सारा पृथ्वी मेरै भए तापनि तिमीहरू मेरो निम्ति पुजारीहरूको एक राज्य र एक पवित्र जाति हुनेछौ। इस्रायलीहरूलाई तैँले भन्नुपर्ने कुरा यिनै हुन्। परमेश्वरले के भन्नुहुँदैछ, आफ्नो मानिसहरूलाई कसरी परिभाषित गर्नुहुँदैछ, बहुमूल्य निज धन, पुजारीको एक राज्य र एउटा पवित्र जाति। यी मानिसहरू परमेश्वरका जनहरू हुन्, यी मानिसहरू परमेश्वरको राज्यका नागरिकहरू भएका छन् र अब उहाँले तिनीहरूलाई उहाँको पवित्र मानिसको रूपमा कसरी जिउनुपर्छ भन्ने कुरा बताउन लाग्नुभएको छ। अनि मध्यस्थकर्ताको रूपमा मूसाले यो सन्देश इस्रायलीहरूलाई पुर्याउन जिम्मेवारी दिएको छ र जब मानिसहरूले मूसाबाट सुने सबैले एकै स्वरमा जवाफ दिए कि परमप्रभुले भन्नुभएको सबै कुरा अब हामी पालन गर्नेछौँ, पद आठमा। अनि त्यसपछि फेरि मूसा दोस्रो पटक पर्वतमा चढे। त्यस्तो दिनमा परमेश्वर सबै मानिसहरूको आँखाकै सामुने सिनै पर्वतमा ओर्लनेवाला हुनुहुन्थ्यो। सो स्टेज तयार हुँदैथ्यो, मञ्च तयार गर्नुहुन्थ्यो, उनीहरूलाई सबैलाई त्यस त्यो दिनको निम्ति तयार गरिँदै थियो। अनि मूसाले तिनीहरूलाई कडा चेतावनी दिनु परेको थियो कि तिनीहरू परमप्रभुलाई हेर्न सीमा नागेर माथि आउलान् र धेरै नष्ट होलान्। पद 16-19 हेर्नुहोस् एकपल्ट, 16। तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गड्याङगुडुङ भयो र बिजुली चम्कियो र बाक्लो बादल पर्वतमा उठ्यो र तुरैको अति चर्को आवाज सुन्यो, छाउनी भएका सबैजना थरथर कामे। तब मूसाले मानिसहरूलाई छाउनीबाट परमेश्वरसँग भेट गर्न ल्याए। तिनीहरू चाहिँ पर्वतको फेदीमा खडा भए परमप्रभु आगोमा ओर्लेर त्यहाँ आउनुभएको कारणले सिनै पर्वत बिल्कुलै धुवाई धुवाले भरियो। पर्वतबाट धुवाँ भट्टीबाट झै निस्कियो र सारा पर्वत जोडसित काम्न लाग्यो र तुरैको आवाज झन चर्को गरी बज्न लाग्यो। तब मूसा बोल्न लागे र परमेश्वरले मेघ गर्जनमा तिनलाई जवाफ दिनुभयो। त्यो दृश्यलाई इमेजिन गर्ने कोसिस गर्नुहोस् न, यो कस्तो कस्तो थियो होला यो अवस्था। के तपाईँले भर्खरै जिकनको त्यो रिक्याप भिडियो हेर्नुभयो तपाईँले? दामी छ होइन? त्यसको पृष्ठभूमिको आवाजले विचार गर्नुभयो तपाईँले? त्यो आवाज यहाँ मिल्छ होला, सायद यहाँ मिल्छ होला यस यो घटनामा यतिखेर जे भइरहेको छ। तर तपाईँलाई थाहा छ हलिउड्सले समेत यो दृश्यलाई पूर्ण रूपमा उतार्न सकेको छैन। पुरा पर्वत धुवाले ढाकिएको छ अनि परमप्रभु आगोमा त्यहाँ ओर्लनु भएको छ अनि पर्वत एकदमै भयानक रूपमा हल्लिरहेको छ, तुरैको आवाज झन्झन ठुलो हुँदै जान्छ अनि अन्तमा परमेश्वर मेघ गर्जनको आवाजमा बोल्नुहुन्छ। उहाँको आवाज यति भयानक थियो कि मानिसहरू त्यसलाई सुन्नै सकेनन्। त्यसैले तिनीहरूले मूसालाई उनीहरूको तर्फबाट परमेश्वर कुरा सुनिदिन विन्ती गरे अनि मूसा पर्वतमा चढ्थे र परमेश्वर बादल महिमाको बिचबाट त्यो मेघ गर्जनको आवाजमा उनीसँग कुरा गर्नुहुन्थ्यो र मूसाले तल ओलेर मानिसहरू सामु यी परमेश्वरको शब्दहरू घोषणा गर्थे। 20 अध्यायको अन्तिममा हेर्नुहोस् न एकपल्ट तपाईँले, 18-19। जब सारा मानिसहरूले गर्जन बिजुली र तुरैको आवाज सुनेर पर्वत धुवाँ उठिरहेको देखे तब तिनीहरू थरथर कामे र टाढै उभिरहे। तिनीहरूले मूसालाई भने, तपाईँ हामीसित कुरा गर्नुहोस्, हामी सुन्नेछौँ, तर परमेश्वर हामीसित नबोलुन् नत्र त हामी मर्नेछौँ। अनि परमेश्वरले मूसा मार्फत मानिसहरूलाई दिनुभएको त्यो मुख्य सन्देश के थियो त, त्यो खबर के थियो, त्यसलाई हामी एकैछिनमा हेर्नेछौँ। तर त्यसतर्फ लाग्न अघि एउटा प्रश्न सोधौँ हामीले यहाँनिर के प्रस्थान 19 अध्यायको यो विवरणले आज हाम्रो जीवनसँग कुनै सरोकार राख्छ? कि यो केवल एउटा प्राचीन इतिहास मात्रै हो जसलाई पढेर हामीले बिर्सिदिन पनि सक्छौँ? के घटनाले हाम्रो जीवनमा सरोकार राख्छ? किनकि हामी इस्रायलहरू होइनौँ, हामी सिनै पर्वतको फेदमा छैनौँ, मूसा हाम्रो अगुवा होइन। यो प्राचीन यो कथा हामी किन पढिरहेको छौँ? यससँग हाम्रो सम्बन्ध के छ? केसले सरोकार राख्छ हाम्रो जीवनमा? राख्छ प्रियहरू, सरोकार राख्छ। किनभने परमेश्वर बदलिनु भएको छैन, गड ह्याजन्ट चेन्ज्ड। उहाँ उत्तिकै पवित्र हुनुहुन्छ अहिले पनि, उहाँको आवाज त्यत्तिकै त्यतिकै टेरिफाइङ डरलाग्दो छ कि पापी मानिसको कान फाट्छ यदि परमेश्वरको आवाज सुन्यो भने, परमेश्वरको उपस्थितिमा मानिस खडा हुन खोज्यो भने पापी मानिस भस्म हुन्छ। परमेश्वरको पवित्रता घटेको छैन, परमेश्वर बद्लिनु भएको छैन, हामी पनि बद्लेको छैन, हाम्रो पनि अवस्था परिवर्तन भएको छैन, मानिस अझै पापी छन्। परमेश्वर पवित्र परमेश्वर र पापी मानिस बिचको त्यो खाडल, त्यो ग्याप अझै पनि छ। तर एउटा कुरा भने पक्कै बद्लिएको छ, हाम्रो मध्यस्थकर्ता बद्लिएको छ। हाम्रो मध्यस्थकर्ता मूसाले सधैँ आफूभन्दा महान मध्यस्थकर्तातर्फ वास्तवमा औँलाइरहेका छन्। अनि ती मध्यस्थकर्ता अरू कोही नभएर येशू ख्रीष्ट हुनुहुन्छ, जो नयाँ करारका मध्यस्थकर्ता हुनुहुन्छ। एकपल्ट मसँगै मत्ती 17 अध्याय पल्टाउनुहोस् न, यस्तै घटना फेरि दोहोरिएको हामी देख्छौँ नयाँ करारमा। मत्ती 17 अध्याय, प्लिज टर्न विथ मी टु म्याथ्यू च्याप्टर 17, टु द ट्रान्सफिगरेसन। मत्ती यो प्रस्थान 19 केही चिन्ह राख्नुहोस्, अनि मत्ती 17 अध्याय पल्टाउनुहोस् त एकपल्ट। नयाँ करार पर्दछ पृष्ठ सङ्ख्या 1312। मत्ती 17 अध्याय, यसको 6 दिनपछि येशूले पत्रुस, याकुब र तिनका भाइ युहन्नालाई आफूसँग एउटा उच्च पहाडमाथि अलग्गै लैजानुभयो। तिनीहरूको सामने उहाँको रूप परिवर्तन भयो, उहाँको चेहरा सूर्य झै चम्कियो र उहाँको वस्त्र प्रकाश झै सेता भयो, अनि मोसा र एलिया उहाँसँग बातचित गरिरहेका देखा परे। पत्रुसले येशूलाई भने, हे प्रभु, हामी यहाँ भएको असल छ, तपाईँको इच्छा भए म यहाँ 3 वासस्थान बनाउनेछु, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति र एउटा एलियाको निम्ति। तिनी बोल्दा बोल्दै चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो र त्यस बादलबाट एउटा आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन। तब चेलाले यो सुने तब तिनीहरू अति भयभीत भएर घोप्टो परे। तर येशूले आएर तिनीहरूलाई छोएर भन्नुभयो, उठ न डराओ। जब तिनीहरूले आफ्नो आँखा उचाले, येशू बाहेक तिनीहरूले अरू कसैलाई देखेनन्। यहाँ फेरि पनि एकपटक हामी मोसालाई देख्छौँ, तर यसपटक मोसा यहाँ मध्यस्थकर्ताको रूपमा होइन, बल्कि एक साक्षीको रूपमा येशूको छेउमा उभिन्छन्। यस डाँडामा परमेश्वर स्वर्गबाट फेरि पनि बोल्दै हुनुहुन्छ, अनि मानिसहरूलाई, विशेष चेलालाई भन्दै हुनुहुन्छ कि यिनी मेरा प्रिय पुत्र हुन्। कसलाई औँलाउँदै? मोसालाई होइन, तर येशू ख्रीष्टलाई। यिनकै कुरा सुन। सिनै पर्वतमा मानिसहरूले मध्यस्थकर्ताको रूपमा मोसाको कुरा सुन्नु परेको थियो, परमेश्वर त्यही भन्नुहुँदै थियो, मोसालाई मैले मेरो मध्यस्थकर्ताको रूपमा चुनेको छु, यिनको कुरा सुन। अनि यहाँ पर्वतमा त्यही कुरा, त्यही घटना यहाँ दोहोरिएको जस्तो हामी देख्दछौँ कि परमेश्वर फेरि बोल्नुहुन्छ र भन्नुहुन्छ कि अब मोसा होइन, अब येशूको कुरा सुन, मोसाको होइन, येशूको कुरा सुन। परमेश्वरले मोसातर्फ होइन, आफ्नो पुत्रतर्फ औँलाउँदै हुनुहुन्छ। प्रिय प्रस्थान 19 अध्यायले यो प्रश्न सोध्छ, पापी मानिसहरू कसरी एक पवित्र परमेश्वरको नजिक जान सक्छन्? मत्ती 17 अध्यायले यसको जवाब दिन्छ, येशू ख्रीष्टद्वारा, जो मोसा भन्दा महान मध्यस्थकर्ता हुनुहुन्छ, जो महान मोसा हुनुहुन्छ, हाम्रो अन्तिम मध्यस्थकर्ता हुनुहुन्छ। यसको अर्थ मोसाले जुन कुरा कहिले पुरा गर्न सकेनन्, ख्रीष्टले त्यसलाई पुरा गर्नुभयो, सम्पन्न गर्नुभयो। ख्रीष्टको आज्ञाकारिता, सिद्ध आज्ञाकारिता, उहाँको प्रायश्चितको मृत्यु र उहाँको पुनरुत्थानद्वारा येशूले पापीहरूलाई सुरक्षित रूपमा परमेश्वरको उपस्थितिमा ल्याउनुहुन्छ। इस्रायलीहरू मोसालाई कटेर कहिले पनि परमेश्वर कहाँ जान सक्दैन थिएन, तर अब मानिसहरू येशू ख्रीष्टद्वारा भएर पिता कहाँ जान सक्छन्। प्रिय, अब हामी परमेश्वरको पर्वतको नजिक जानलाई डराउनु पर्दैन। हामी सिनै पर्वतमा आएका छैनौँ, हामी त अनुग्रहको सियोन पर्वतमा आएका छौँ। हिब्रूको पुस्तक अनुसार सिनै पर्वतमा मानिसहरू धेरै टाढा उभिएका थिए, तर सियोन पर्वतमा भने हामीलाई नजिक आउन स्वागत गरेको छ। अब प्रियहरू, डरको ठाउँ विश्वासले लिएको छ, डिस्टेन्स, त्यो दूरीको ठाउँ अब भरोसाले लिएको छ। यसकारण कि हाम्रो मध्यस्थकर्ता बदलिएर ख्रिस्ट आउनुभएको छ। अब जस जसले ख्रिस्टमा आफ्नो भरोसा राख्छ तिनीहरू परमेश्वरको राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा कहलाइन्छन्। पहिलो पत्रुस दुई अध्याय अनुसार आज चर्च परमेश्वरको मानिसहरू हुन्। आज चर्चलाई त्यही शब्दावलीहरूले वर्णन गरेको, जुन शब्दावलीले एक समय इसरायलीहरूलाई वर्णन गरिन्थ्यो, कि आज चर्च, आज हामी विश्वासी परमेश्वरको राजकीय पुजारीगिरी, पवित्र जाति र परमेश्वरको निजी प्रजा भएका छौँ। किन? किनकि हाम्रो मध्यस्थकर्ता येशु ख्रिस्टको कारण। अनि यसले हामीले आजको वचनको दोस्रो बुदाता पढिरहेको छ, सन्देश, द मेसेज। फेरि हामी प्रस्थानमा फर्किन्छौँ, विशेष 20 अध्यायमा। सो परमेश्वरले आफ्नो नियुक्त मध्यस्थकर्ता मूसाद्वारा इस्रायललाई के भन्नुभयो? हामी 10 आज्ञामा आइपुग्छौँ। 10 आज्ञा, हामी 10 आज्ञालाई हेर्दैछौँ। जब हामी 10 आज्ञाको कुरा गर्छौँ, हामी ख्रिस्चियनहरू प्राय अक्सर 10 आज्ञालाई यसको यो करार, यो सम्बन्ध र मुक्तिको इतिहासको पृष्ठभूमिलाई छोडेर हामी प्राय हेरिरहेको छौँ 10 आज्ञालाई। 10 आज्ञाको बारेमा सायद तपाईँले पहिले पनि वचन सुन्नुभएको थियो होला। त 10 आज्ञा कसलाई दिएको थियो, यसको सेटिङ कहाँ, कुन सन्दर्भमा, परिवेशमा, त्यो बुझ्न आवश्यक छ। अनि यहाँलाई थाहा छ, अहिले हामी सिनै पर्वतको फेदीमा छौँ। परमेश्वरले इस्रायलको उद्धार गर्नुभयो, उनीहरू कनान देशतर्फ जाँदैछन्। अनि कनान देशमा प्रवेश गर्नुभन्दा पहिले परमेश्वरले यी आफ्नो मानिसहरूलाई त्यो देशमा कसरी बस्ने भनेर उहाँले यहाँनिर निर्देशन दिँदै हुनुहुन्छ। किनकि कनान देशमा मूर्ति पूजकहरू बस्थे, कनानी हित्ती परिजीहरू बस्थे, ती मानिसहरूले परमेश्वरलाई पुज्दैन थिए। इस्रायलको परमेश्वर यहोवा परमेश्वरको उनीहरूले आराधना गर्दैन थिए, उनीहरू अरू देवी देवताहरूको उनीहरूले पूजा गर्थे। अनि परमेश्वर त्यो मूर्ति पूजक त्यो देशमा आफ्नो मानिसहरूलाई सुरक्षित राख्न चाहनुहुन्थ्यो। परमेश्वर चाहनुहुन्थ्यो कि आफ्नो मानिसहरू त्यो कनान देशमा प्रवेश गरिसकेपछि उहाँको चरित्रको एउटा ऐना बनुन्। किनकि हाम्रो मानिसको अस्तित्वको उद्देश्य नै त्यही होइन र? हामी परमेश्वरलाई इमेज गर्न बनाइएका छौँ, उहाँको चरित्रको स्वभावको एउटा ऐना बन्न हामी बोलाइएको छौँ। आज चर्च त्यसको निम्ति अस्तित्वमा छ, हामी त्यसको निम्ति आज बोलाइएका छौँ। अनि इस्रायलहरूलाई परमेश्वरले त्यही उद्देश्यले बोलाउनु भयो, बचाउनु भयो। अनि कनान देशतर्फ उनीहरू जाँदैछन्, अनि कनान देशमा यी मानिसहरूको बाँझमा उनीहरू परमेश्वरको प्रतिनिधि भएर राजदूतावासको रूपमा उनीहरू त्यहाँनिर बस्न सकुन्। सो 10 आज्ञा दिनुको उद्देश्य उनीहरूलाई बचाउनलाई होइन, 10 आज्ञा पालन गर्यो भने उनीहरूले त्यसद्वारा मुक्ति पाउँछ भनेर होइन, तर पवित्रीकरणको निम्ति, परमेश्वरको मानिसहरूको रूपमा कसरी जिउने त्यसको निम्ति परमेश्वरले निर्देशन दिँदै हुनुहुन्छ। त्यसकारण परमेश्वरको सन्देश यस्तो थिएन, यदि तिमीहरूले यी सबै आज्ञाहरू पालन गर्यो भने म तिमीहरूको उद्धार गर्नेछु, होइन। सन्देश त यो थियो, मैले मेरो अनुग्रहद्वारा, कृपाद्वारा तिमीहरूलाई पहिले नै उद्धार गरिसकेको छु, छुटकारा दिइसकेको छु, त्यसैले अब मेरा मानिसहरू भएर जियो। त्यही भएर पद कसरी सुरु हुन्छ, 1 र 2 पद हेर्नुहोस् न, 20 अध्यायको। अनि सब कुरा परमेश्वरले भन्नुभयो, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट निकालेर ल्याए। परमेश्वर यसै भन्नुहुन्छ कि म चाहन्छु तिमीहरू अनुग्रह पाउनको लागि होइन, तर अब अनुग्रहको कारणले अनुग्रहमा भएर जियो। मेरो आज्ञा पालन गर, मसँग सम्बन्ध वा मेरो अनुग्रह कमाउनको लागि होइन, तर मैले तिमीहरूलाई पहिले नै मसँगको सम्बन्धमा ल्याइसकेको कारणले गर्दाखेरि, मैले तिमीहरूलाई पहिले नै अनुग्रह देखाइसकेको छु, त्यसकारण मेरो कुरा सुन, अब तिमीहरू यसरी जियो। प्रियको अर्थ यही हुन्छ कि पहिले अनुग्रह आउँछ, त्यसपछि मात्र आज्ञाकारिता। हामी परमेश्वरको अनुग्रह, परमेश्वरको फेभर कमाउनको निम्ति हामी आज्ञाकारितामा जिउँदैनौँ, तर परमेश्वरले हामी माथि कृपा गर्नुभएको कारण, अनुरोध देखाउनुभएको कारण हामी आज्ञाकारितामा जिउँदछौँ। हाम्रो आज्ञाकारिता परमेश्वर अनुग्रहद्वारा, परमेश्वर अनुग्रहद्वारा अभिप्रेरित छ। यसरी परमेश्वरले अब आफ्नो जनहरूलाई, आफ्नो मानिसहरूलाई 10 तरिकाहरू, जिउने तरिकाहरू दिनुहुन्छ, 10 ways to live, 10 आज्ञाहरू हामी भन्न सक्छौँ यसलाई, तर वास्तव यो जिउने 10 तरिकाहरू हुन्। सो पहिलो 4 आज्ञाहरू परमेश्वरसँगको सम्बन्धको बारेमा छन् भने, बाँकी 6 आज्ञाहरू एकअर्कासँगको सम्बन्धको बारेमा छन्। अनि यसले पनि 10 आज्ञालाई एकदमै सारांशित गर्नुभएको हामी नयाँ नयाँकरणमा हामी पाउँदछौँ। परमेश्वरलाई प्रेम गर र आफ्नो छिमेकीलाई प्रेम गर अनि यही दुईवटा आज्ञामा वास्तवमा सम्पूर्ण मसाको व्यवस्था अडिएको छ। आउनुहोस् यी आज्ञाहरूलाई हामी संक्षिप्त रूपमा विचार गर्नेछौँ, हाम्रो समयले हामीलाई साथ दिँदैन, तर दसवटा आज्ञाहरूलाई हामी एकपछि अर्को हेर्दै जानेछौँ। पहिलो भनेको पद तिन, म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु। यसको अर्थ यो होइन कि परमेश्वर बाहेक पनि अरू देवता देवीहरू छन्, वास्तवमा साँचो देवता ईश्वरहरू छन् र हामीले उहाँलाई छोडेर अरूतिर लाग्लौ कि भनेर परमेश्वर डराउनुहुन्छ, त्यो होइन। वास्तवमा यहावे परमेश्वर बाहेक अरू ईश्वर छैनन्। परमेश्वर यो भन्दैछ अरू झुटो देवी देवताहरूतिर ईश्वरतिर नलाग्नु, किनकि परमेश्वर मात्र वास्तविक साँचो परमेश्वर हुनुहुन्छ। यसको अर्थ यो आज्ञाको अर्थ यही हो कि आफ्नो लागि कुनै देवताहरू नबनाउनु, सृष्टि गरेका थोकहरूलाई लिएर परमेश्वरको त्यो स्थान नदिनु जुन केवल उहाँको मात्र हो। उहाँलाई भन्दा बढी अरू कुनै कुरालाई प्रेम नगर्नु, उहाँलाई भन्दा बढी अरू कुनै कुरा भरोसा नगर्नु, पैसा परिवार करियर वा सफलता प्रतिष्ठा कुनै पनि कुरालाई परमेश्वरभन्दा बढी मूल्यवान र महत्त्वपूर्ण नठान्नु, यही भन्नुहुँदैछ परमेश्वरले। अनि दोस्रो, आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, चार पदमा। यसको अर्थ हो प्रभुको नाउँलाई, सरी परमेश्वरलाई आफ्नो कल्पना बुझाएको दायरामा मात्र सीमित नराख्नु। यसको अर्थ परमेश्वरलाई आफ्नै नियन्त्रणमा राख्ने वा आफ्नो अनुकूल बनाउने प्रयास नगर्नु, आफ्नो प्राथमिकता वा इच्छा अनुसार परमेश्वरको स्वरूपलाई तोडमोड नगर्नु, आफ्नो जीवनशैलीसँग मिल्ने वा आफ्नो इच्छाहरूसँग सहमत हुने खालको परमेश्वर आफूले निर्माण नगर्नु, आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु। तेस्रो, परमप्रभु आफ्नो परमेश्वरको नाउँ व्यर्थमै नलिनु। यसको अर्थ हो प्रभुको नाउँलाई हल्का रूपमा नलिनु। कतिचोटि मानिसले आफ्नो निराशा वा आफ्नो रिस व्यक्त गर्न उहाँको नाउँ प्रयोग गर्छन्, तपाईँलाई थाहा छ, विशेष गरी अङ्ग्रेजी समाजमा धेरै कुरा धेरै हुने गर्दछ। उहाँको नाउँ लापरवाहीपूर्वक वा श्रापको रूपमा नलिनु। कहिलेकाहीँ जब जब कुनै अचम्म घटना घट्छ, प्राय मानिसहरूले के भन्छ, नसोचे घटना गर्ने बित्तिकै यसु 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 भन्छ होला, हिजो हिजो हिजोसम्म राम 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 भन्थ्यो भने आज यसु यसु भन्न थालेका छन्। सो तर समस्या छ त्यहाँनिर, मनमा कुनै गम्भीरता छैन, त्यो आफ्नो मनमा कुनै हृदयमा परमेश्वरप्रतिको भक्तिभाव नराखिकन गम्भीरता नभइकन पनि उहाँको नाउँ मुखमा मात्र नलिनु, यही 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 कुरा भनिरहनु भएको छ। उहाँको नाउँलाई सस्तो साधारण वा सामान्य रूपमा नलिनुहोस्। अर्को कुरा, यदि मानिसले तपाईँको सफलताको प्रशंसा गर्यो भने मनमा चाहिँ आफ्नै घमण्डको आफ्नै खुबी आई डिड इट भनेर भन्ने अनि मुखले मात्र यो त परमेश्वरको अनुग्रह भन्ने, परमेश्वरको नाम व्यर्थमा नलिनुहोस्। अथवा जब मानिसहरू तपाईँको योजनाको बारेमा सोच्छन्, तपाईँको आफ्नै योजना छ, आफ्नै इच्छा खोज्दै हुनुहुन्छ तपाईँ, तर मुखले चाहिँ भन्नुहुन्छ खोइ अब परमेश्वरको इच्छा के छ हेरौँ, परमेश्वरको नाउँ व्यर्थमा नलिनुहोस् यदि त्यो हृदयबाट छैन भने। जब तपाईँको मनमा साँचो आदर हुँदैन तब उहाँको नाउँ नलिनु, यही भन्नु खोज्नुभएको। चार, सबात दिन पवित्र मान्नुपर्छ भने याद राख्नुहोस्, परमेश्वरले हामीलाई उहाँको अनुसरण गर्नलाई बोलाउँदै हुनुहुन्छ, किनकि परमेश्वरले पनि विश्राम लिनुभयो। उहाँलाई विश्रामको खाँचो परेकोले होइन, तर उहाँले त हाम्रो निम्ति एउटा नमुना तयार गर्दै हुनुहुन्थ्यो। यसको अर्थ प्रियहरू, विश्राम गर्नुहोस्, आराम गर्नुहोस्, किनभने तपाईँको भविष्य तपाईँको हातमा निर्भर छैन, परमेश्वरमा निर्भर छ। जब तपाईँ ब्रेक लिनुहुन्छ यसले त्यही सन्देश सञ्चार गरिरहेको हुन्छ। सो विश्राम गर्नुहोस्, किनभने यो संसारलाई तपाईँले होइन मैले होइन परमेश्वरले सम्हालिराख्नु भएको छ। हामी यस आज्ञालाई प्रायः दुई तरिकाले तोडिरहेको हुन्छौँ, विश्राम सम्बन्धीको सभा दिन पालना गर्ने सम्बन्धीको आज्ञालाई। एउटा तरिका भनेको हामी विश्रामलाई नै मूर्ति बनाउँछौँ, हामी केही गर्दैनौँ, खालि हामी आराम मात्र गर्छौँ, हामी खालि खालि हामी केही नगरी अल्छी भएर हामी बस्छौँ। अर्को तरिका भनेको हामी विश्रामलाई अस्वीकार गर्छौँ, रेस्ट इज विकनेस भन्ने हाम्रो चलन छ, त्यो त कमजोरहरूले विश्राम लिन्छ आराम गर्छ, अनि हामी आफैमा निर्भर छौँ जस्तो गरी हामी जिउँछौँ। फेरि विश्राम अल्छी पनि होइन र विश्राम कमजोरी पनि होइन, विश्राम एउटा सुझाव मात्र पनि, यो त एउटा आज्ञा हो, हामी विश्राम लिन बोलाएको छौँ। र यदि म कुनै आज्ञा तोडेकोमा सबैभन्दा बढी दोषी छु भने सायद यो यो आज्ञा तोडेकोमा दोषी छु, किनभने मलाई पनि विश्राम गर्न एकदमै गाह्रो हुन्छ। पाँचौँ, आफ्ना बुबा र आमालाई आदर गर। आफ्नो बुबा र आमालाई आदर गर। बाह्र पदमा तपाईँ देख्नुहुन्छ। अनि यो प्रतिज्ञा सहितको यो आज्ञा हो कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्नो परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। आमा बुबा परमेश्वरद्वारा स्थापित अख्तियार हुन्, अधिकार हुन्, त्यसैले हामीले उहाँहरूको आदर गर्नुपर्छ। त्यसो जब तपाईँ आफ्नो आमाबुबाको आदर गर्नुहुन्छ तपाईँले त्यो अख्तियार अधिकार सुम्प स्थापित गर्नुहुने परमेश्वरको आदर गरिराख्नु भएको हुन्छ। आमाबुबालाई आदर नगर्नेले परमेश्वरलाई आदर गर्दैन यसको अर्थ। तर यो कुरा बुझ्नुहोस् कि हामीले आफ्नो आमाबुबाको आदर गरेको कारणले परमेश्वरको आदर हुँदैन, तर परमेश्वरको आदर गर्नेले आफ्नो आमाबुबाको आदर गर्छ। बरु हामीले पहिले परमेश्वर आदर गरेको हुनाले हामी आफ्ना आमाबुबाको आदर गर्छौँ। आमाबुबालाई आदर गर्नु भनेको फेरि आमाबुबालाई ईश्वरमा परिणत गर्नु होइन। छैटौँ, हत्या नगर्नु। पद 13 हेर्नुहोस् न, हत्या नगर्नु। हिजो आज हत्या एकदमै सामान्य हुँदै गएको जस्तो देखिन्छ। यही वर्ष पनि हामीले हेर्ने भने हाम्रो देश नेपालमा पनि एकदमै धेरै हामीले हत्या सम्बन्धी समाचारहरू हामीले पढ्न पायौँ। तर प्रियहरू, हामीले याद गर्नुपर्ने कुरा जीवन परमेश्वरको, तर हामी कसैसँग भने अर्को मानिसको जीवन लिने, नष्ट गर्ने त्यो अधिकार छैन, स्वतन्त्रता छैन। त्यसकारण हामी यहाँसम्म हामी विश्वास गर्छौँ कि गर्भपतन पाप हो, पेटमा भएको बच्चा मार्नु पाप हो, यो हत्या हो। हामीसँग कसैको जीवन लिने अधिकार छैन, प्रत्येक मान्छेलाई बाँच्ने उसँग अधिकार छ। सो हत्या नगर्नु। सातौँ, व्यभिचार नगर्नु। अर्को शब्दमा परमेश्वरले यौन सन्तुष्टि र निकटता अथवा घनिष्ठता केवल विवाहको पवित्र त्यो करारभित्र मात्र अभ्यास गर्नलाई दिनुभएको छ। यौनलाई परमेश्वरको योजना र परमेश्वरको डिजाइन अनि उहाँको रचनाबाट अलग गर्न मिल्दैन। यसको अर्थ यही हुन्छ कि वैवाहिक जीवनमा विश्वासयोग्य रहनुहोस्, इमान्दार रहनुहोस्। सो जवानहरू, आफ्नो सबै सम्बन्धहरूमा पवित्रता कायम राख्नुहोस्, आफ्नो शरीरद्वारा परमेश्वरको महिमा गर्नुहोस्, यसको अर्थ यही हो। आठौँ पद 15, चोरी नगर्नु। फेरि पनि चोरी डकैती हिजो आज सामान्य हुँदै गइरहेको देख्छौँ, एकदम बढ्दो रूपमा, यो बढ्दो समस्या हाम्रो देशमा पनि जता त्यता हामी सामाजिक सञ्जालहरूमा एकदम धेरै देखिरहेको छौँ। मानिसहरूले पोस्ट गरेको, न्याय खोजेको, मान्छेको सामान हराएको, मोटरसाइकल चोरेको भिडियोहरू हामी देखिरहेका छौँ। परमेश्वरको आज्ञा स्पष्ट छ, चोरी नगर्नु। सडकमा होस्, कक्षा कोठामा, विद्यार्थीहरू, काममा, व्यापारमा, काहीँ पनि चोरी नगर्नु। यो परमेश्वरको आज्ञा हो। नौ, झुटो गवाही नदिनु। आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु। 16 पद, हामी कपटी वा बेइमानी हुन सक्दैनौँ। हामीले मानिसहरूलाई भ्रममा पार्न मिल्दैन, हामीले बहकाउन मिल्दैन कसैलाई पनि। यसको अर्थ आफ्नो फाइदाको लागि सत्यलाई तोडमोड नगर्नु, सत्यलाई तोडमोड नगर्नु। अनुचित रूपमा कुनै मुद्दा जित्नको लागि झुटको सहारा नलिनु। यसको अर्थ यही हो। यसको अर्थ यो पनि हो कि जागिर पाउनको लागि आफ्नो बायोडाटा सिभीमा आफ्नो योग्यता वा क्षमतालाई बढाइ चढाइ गरी नलेख्नु। यसको अर्थ मलाई थाहा छ, यो सामान्य कुरा भइसकेको छ। फेक सर्टिफिकेट्स सामान्य कुरा भइरहेको छ। सायद यहाँ भएको मानिसहरू हामी धेरैजना त्यसको हामी दोषबोध गर्न सक्छौँ। दसौँ, लालच नगर्नु। अर्को शब्दमा आफूसँग जे छ त्यसमा सन्तुष्ट रहनु। अरूसँग जे छ त्योसँग, त्यो तपाईँसँग हुनैपर्छ भन्ने छैन। अरूसँग हुँदाखेरि रातभरि निन्द्रा नलाग्ने त्यो हुनुहुँदैन। जब अरूसँग धेरै वा राम्रो कुरा भएको देखिन्छ तब त्यसको लालच नगर्नु। त्यो लालचले तपाईँको जीवनमा भएको शान्ति र सुख आनन्द त्यो लुट्न नदिनु। धेरै मानिसहरू जीवनमा आफूलाई आवश्यक पर्ने कुराहरूको अभावले होइन, बरु अरूसँग भएको कुरा आफूसँग नभएको कारणले गर्दाखेरि असन्तुष्ट हुन्छन्, त्यस कारण लालच गर्छन्। यो थियो परमेश्वरले इस्रायललाई दिनुभएको दसवटा जिउने तरिकाहरू। अनि यी आज्ञाहरू दिइसकेपछि मानिसहरू परमेश्वरको आवाज सहन नसकेर पछि हटे। तपाईँले 18-19 पदमा अघि पढ्नुभयो, देख्नुभयो, तब मानिसहरूले गर्जन बिजुली र तुरैको आवाज सुनेर पर्वत र धुवा उठिरहेको देखे, तब तिनीहरू थरथर काँपेर टाढो उभिरहे। तिनीहरूले मोसालाई भने, तपाईँ हामीसित कुरा गर्नुहोस् र हामी सुन्नेछौँ, तर परमेश्वर हामीसित नबोलौँ नत्र त हामी मर्नेछौँ। अनि पद 20 मोसाले कसरी जवाफ दिए तपाईँ हेर्नुहोस् न। मोसाले मानिसहरूलाई भने, नडराओ, किनकि परमेश्वर तिमीहरूलाई जाँच नलाई र उहाँको भय तिमीहरूका सामु रहोस् र तिमीहरूले पाप नगर भनेर आउनुभएको। परमेश्वरले यो जिउने तरिका यसकारण दिनुभयो ताकि हामीले उहाँको भय मानौँ र हामीले पाप नगरौँ। अनि यसो हेर्दाखेरि मसा यहाँ अलिकति विरोधाभास जस्तो देखिन्छ सुरुमा, किनकि मसा भन्छ नडराओ, त्यसपछि भन्छ ताकि तिमीले परमेश्वर भय मान्न सकौ। हुन त मसाले यहाँ दुई प्रकारको डरको कुरा गरिरहेका छन्। एउटा डरले मानिसहरूलाई वास्तवमै परमेश्वर एउटा डर भनेको दासी डर पनि भन्छ हामी, होइन, दासी डर जसले चाहिँ मानिस या मानिसहरू ले परमेश्वरलाई एक क्रूर वा निर्दय एउटा बिइङको रूपमा, अस्तित्वको रूपमा हेर्ने, डराउने, उहाँबाट थरथर काम्ने क्रूर मालिक जस्तो भन्छ भने, अर्को डर भनेको एक छोराले आफ्नो बुबालाई आदर गरेर गर्ने त्यो श्रद्धापूर्ण भए, त्यो दुई प्रकारको डर हामी पाउँछौँ। र मसाले पक्कै पनि यहाँनिर पहिलो नडराउ भन्नुको अर्थ चाहिँ परमेश्वरलाई तिमीहरूले परमेश्वरलाई लिएर तिमीहरू सातो नजाओस्, उहाँ त्यस्तो क्रूर मालिक हुनुहुन्न, उहाँ निर्दयी हुनुहुन्न, उहाँले त्यसरी नहेर तिमीहरूको त्यो डरको फिलिङलाई लिएर नडराओ भनिरहेको छ भने, अर्को भनेको तिमीले परमेश्वरको उचित भए मान, तिमीले परमेश्वरको उचित भए मान। अनि व्यवस्थाको उद्देश्य मानिसहरूले त्यो नियमहरू पालन गरून् मात्र भने थिएन, तर उनीहरूले पाप नगरून् भन्ने थियो, पाप नगरून्, अनि पाप के हो भने उनीहरूले बुझुन् र त्यसबाट फर्कुन् भन्ने हो। किनकि व्यवस्था बिना कसरी पनि पापलाई कसरी चिन्न सक्छ र, देशमा कानुन छ र पो अपराधी हो भने हामीलाई थाहा हुन्छ त, होइन र, त्यसरी नै व्यवस्था बिना पापको ज्ञान कसरी हुन्छ। त्यस कारण परमेश्वरले वास्तवमा यहाँ यी मानिसहरूलाई अब उहाँको मानिसको रूपमा जिउने क्रममा पाप नगरून् भनेर यी 10 आज्ञाहरू दिनुभयो। व्यवस्थाले पापलाई प्रकट गर्छ, व्यवस्थाले पापलाई परिभाषित गर्छ, पापलाई उजागर गरिदिन्छ, तर व्यवस्थाले एउटा कुरा गर्न सक्दैन, व्यवस्थाले पापलाई हटाउन सक्दैन, यसले पापीहरूलाई पाप गर्नबाट रोक्न सक्दैन व्यवस्थाले। अनि यो कुरा इस्रायलको इतिहासमा एकदम स्पष्ट हुन्छ। जब हामी यो अध्याय पढ्दै जान्छौँ, 32 पदमा आउने बित्तिकै इस्रायलले परमेश्वरको पहिलो यो व्यवस्थाको 10 आज्ञाको पहिलो आज्ञा नै उनीहरूले भङ्ग गर्छन्, उनीहरूले सुनको बासो बनाएर पूजा गर्छन्। परमेश्वरले भन्नुभयो म बाहेक अरू कुनै पनि देवी देवता नमान्नु। मानिसहरूले परमेश्वरको आज्ञा तुरुन्तै भङ्ग गर्छन्। अनि फेरि हामी पनि यी इस्रायलभन्दा फरक छैनौँ, हामीले पनि परमेश्वरको व्यवस्था तोडेका छौँ। यो 10 आज्ञालाई यसो हेर्ने भने हामी कसैले पनि मैले सबै गरेको छु भन्न सक्दैन, कसैले पनि घमण्ड गर्न सक्दैन, यहाँ कसैले पनि फुटन लाउन मिल्दैन यहाँ, किनकि हामी सबैजना चुकेका छौँ। किनकि हामी जस्तो व्यवस्थामा 10 यहाँ आज्ञाहरू छ कि तपाईँलाई थाहा छ, 10 आज्ञा परमेश्वरबाट सुरु हुन्छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु भने हामीले मानेका छौँ, हामीले सायद एउटा आकृतिको सामु हामी झुकेको छैनौँ होला, तर हामी अरू देवताहरूको सामु झुकेको, जस्तै पैसा समृद्धि प्रतिष्ठाको सामु हामी झुकेका छौँ, निहुरेका छौँ, हामीले दण्डवत गरेका छौँ, त्यसलाई हामी ईश्वर बनाएका छौँ, हामीले ख्रिस्टको नाम पनि व्यर्थमा लिएको छौँ, हामीले आफूलाई क्रिस्चियन भन्छौँ, म यीशुको चेला भन्छौँ, तर हामी त्यो अनुसार जिएका छैनौँ। हाम्रो दुर्व्यवहारलाई विचार गर्नुहोस् त, हामीले गरेको हाम्रो व्यवहारलाई विचार गर्नुहोस्, ट्राफिक जाममा, सपिङ मलहरूमा हाम्रो छिमेकीसँग हामी कस्तो व्यवहार गर्छौँ, विचार गर्नुहोस् त। अनि हामीले त विश्रामलाई नै मूर्ति बनाएका छौँ, वा हामीले विश्रामलाई कमजोर ठानेका छौँ, कमजोरी ठानेका छौँ। हामी यसरी काम गर्छौँ कि सबै मानौँ, सबै कुरा हामी माथि निर्भर छ। क्रिस्चियनहरू आज शनिबारको दिनमा पनि किन काम र पढाइमै व्यस्त छन्? किनभने तिनीहरू सोच्छन् कि उनीहरूको भविष्य उनीहरूकै हातमा छ। तपाईँहरू वास्तविकतामा हाम्रो भविष्य थाम्ने र लेख्ने त परमेश्वर नै हुनुहुन्छ। विचार गर्नुहोस्, परमेश्वरले आज्ञा दिनुभयो चाहिँ हामी कसरी आफ्नो आमा बुबाको आदर गर्न चुकेका छौँ? याद गर्नुहोस्, तपाईँ आफैले आफैले विचार गर्नुहोस् न, इन वाट वेज हामी चुकेका छौँ, कसरी हामीले आमा आमा बुवाको आदर गर्न हामी चुकेका छौँ? कतिजनाले चाहिँ हामीले आमा बुवालाई ईश्वर बनाएका छौँ, आमा बुवा नै मेरा भगवान् हो भनेर हामीले भनेका छौँ। तपाईँले गाडीहरूको पछाडि टाँसिएको त्यो स्टिकर देख्नुभएको छ होला, आमा प्लस बुबा इजिकल टु भगवान्। हामीले आमा बुवालाई आमा बुवाको ठाउँमा राख्न सुकेका छौँ, जहाँ हुनुपर्छ उहाँहरू त्यहाँ हामीले राख्नुपर्ने हो। हामीले शारीरिक रूपमा हत्या नगरौँला, तर यसले हामीले बताउनु भएछ कि रिस गर्नु पनि हत्या हो, अरूसँग रिसाउनु पनि हत्या हो, घृणा पनि हत्या हो, हामीले आज्ञा तोडेका छौँ। हामीले व्यभिचार नगरेका होलाउँ, तर एउटा यस्तो संसार जहाँ मनोरञ्जन र सञ्चार माध्यमहरूद्वारा यौन सम्बन्धी पापलाई सामान्य बनाइएको छ, त्यहाँ हामीले अभिलाष र पवित्रताको सवालमा हाम्रो हृदय जोगाउन सकेका छैनौँ, हामी चुकेका छौँ। नहेर्नुपर्ने कुराहरू हामीले हेरेका छौँ, अश्लील कुराको आनन्द लिएका छौँ। हामीले खुला रूपमा अरू घरमा चोरी गर्न हामी गयौँ होला, तर कतिपय अवस्थामा हामीले अरूको कुरा लिएका छौँ, फर्काएका छैनौँ। हामी इमान्दारी हुने कुरामा हामी चुकेका छौँ, वा हामीले सापट लिँदाखेरि नफर्काउने हिसाबले नै ल्याएका थियौँ। सो हामीले अदालतमा झुटो गवाही दिएनौँ होला, त अरूको बारेमा कुरा काट्ने, निन्दा गर्ने वा लापरवाहीपूर्वक बोल्ने शब्दहरूको बारेमा त विचार गर्नुहोस् न। हामी लालचबाट पनि अछुत छैनौँ, हामीले आफ्नो छिमेकी घर गाडी साइकल फोन परिवार सम्पत्तिको हामीले लालच गरेका छौँ, अरूको सुन्दरताको लालच गरेका छौँ, अरूको हाइटको लालच गरेका छौँ, अरूको कपालको लालच गरेका छौँ, अरूको स्किलको लालच गरेका छौँ। व्यवस्थाले कसैलाई पनि छोड्दैन, हाम्रो हृदयमा के छ भन्ने कुरालाई व्यवस्थाले उजागर गर्छ, बाहिर निकालिदिन्छ, तर व्यवस्थाले हामीलाई बचाउँदैन, यसले हाम्रो दोषी मात्र ठहराउँछ, हामीलाई छी भन्ने बनाउँछ, म कस्तो पापी भन्ने बनाउँछ, तर यसले हामीलाई बचाउँदैन। त्यसमा हाम्रो खाँचो के हो? हाम्रो खाँचो त्यही हो जुन इस्रायलहरूको खाँचो थियो, इस्रायलहरूलाई व्यवस्था दिने मात्र होइन तर व्यवस्था पुरा गरिदिने व्यक्तिको खाँचो थियो, तिनीहरूलाई मोसाभन्दा महान मध्यस्थकर्ताको खाँचो थियो, र हाम्रो खाँचो पनि त्यही हो। मोसाले पुरानो कुराहरूको व्यवस्थाकर्ताको रूपमा मानिसहरूलाई व्यवस्था दिए, तर मोसाले गर्न नसकेको कुरा के थियो भने उनले मानिसहरूको तर्फबाट व्यवस्था पुरा गरिदिन कहिले पनि सकेनन् मोसाले। यस अर्थमा मोसा त केवल एक महान मध्यस्थकर्ता र व्यवस्था पुरा गरिदिनुहुने व्यक्तित्वतर्फ औलाउने एउटा सङ्केत मात्र थिए, चिन्ह मात्र थिए, जो स्वयं येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्ट यस संसारमा व्यवस्था रद्द गर्नलाई होइन तर व्यवस्था पुरा गर्नलाई आउनुभयो, र वास्तवमा उहाँले सबै व्यवस्था पुरा गर्नुभयो। हेर्नुहोस्, येशू परमेश्वर हुनुहुन्थ्यो, त्यही पनि उहाँले आफूलाई रित्याउनु भयो, आफूलाई रित्याउनु भयो र एक कमाराको रूप धारण गर्नुभयो। येशूले अदृश्य परमेश्वरलाई दृश्य बनाउनु भयो, त्यसकारण परमेश्वरले कुनै पनि मूर्तिहरू नबनाउनु भन्नुभएको थियो, किनकि परमेश्वरको प्रतिरूप येशू ख्रीष्ट हुनेवाला हुनुहुन्थ्यो, उहाँ आफै आउनेवाला हुनुहुन्थ्यो। येशू ख्रीष्टले परमेश्वर पिताको महिमाको लागि जिउनुभयो, र उहाँले उहाँको नाउँ कहिले व्यर्थमा लिनु भएन। येशू विश्राम दिनको पनि प्रभु हुनुहुन्छ, सबातको प्रभु, उहाँ अन्तिम विश्राम, साँचो विश्राम हुनुहुन्छ, उहाँ विश्राम दिनलाई आउनुभयो। येशूले सधैँ आफ्नो इच्छाको पिताको इच्छा पुरा गर्नुभयो, उहाँले जीवन लिनु भएन, हत्या गर्नु भएन, तर आफ्नो जीवन दिनुभयो, एक असल गोठालोको रूपमा उहाँले आफ्नो प्राण भेडाहरूको निम्ति सुम्पनु भयो। उहाँ विश्वासयोग्य हुनुहुन्छ, व्यभिचार परको कुरा, उहाँ विश्वासयोग्य दुलहा हुनुहुन्छ, जस्तै आफ्नो पत्नी दुलही चर्चलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफैलाई अर्पण गर्नुभयो। उहाँ चोर्न मार्न र नष्ट गर्नलाई आउनुभएको नै, तर हामीले जीवन प्रशस्त मात्रामा पाउन सकौँ भनेर आउनुभयो। उहाँ मृत्युको घडीसम्म पनि उहाँले सत्य बोल्नुभयो, उहाँमा कुनै पनि कपट थिएन, उहाँले कहिले झुटो साँसी दिनु भएन, उहाँले कहिले लोभ गर्नु भएन, किनभने उहाँको हृदय पितामा पूर्ण रूपमा सन्तुष्ट थियो। येशू परमेश्वरको व्यवस्थाको सिद्ध फुलफिलमेन्ट, त्यो पूर्ति हुनुहुन्छ। उहाँले हाम्रो तर्फबाट व्यवस्थाले माग गरेको त्यो पूर्ण सिद्ध जीवन मात्र जिउनु भएन, तर क्रुसमा हामीले पाउनुपर्ने मृत्यु पनि येशू आफैले भोगिदिनु भयो। तपाईँ पद एक्काइसको अन्त कसरी हुन्छ हेर्नुहोस् न यहाँनिर पद एक्काइस बिस सद एक्काइस पद मानिसहरू टाढै रहे परमेश्वर हुनुभएको त्यो बाक्लो बादलमा उहाँको नजिक मोसा गए अथवा परमेश्वर हुनुभएको त्यो बाक्लो बादल अथवा थिक डार्कनेस भन्छ अङ्ग्रेजीमा त्यो बाक्लो अन्धकारमा नजिक परमेश्वरको नजिक मोसा गए क्रुसमा येशु त्यो बाक्लो अन्धकारको नजिक जानुभयो कलवरीमा पुरा देशलाई अन्धकारले ढाक्यो किनभने परमेश्वरको न्याय खनिँदै थियो टाढै उभिएका पापीहरू माथि होइन तर नजिक जानुहुने आफ्नै पुत्र येशु ख्रिस्टमाथि यसकारण होइन कि उहाँले व्यवस्था तोड्नुभएको थियो उहाँ व्यवस्था तोडेकोमा दोषी हुनुहुन्थ्यो होइन होइन उहाँले तोड्नुभएको थिएन व्यवस्था त हामीले तोडेका थियौँ इसरायल लगत हामी सबैजना परमेश्वर व्यवस्था अनुसार जिउन चुकेका थियौँ तर यसकारण कि उहाँ स्वेच्छाले व्यवस्था तोड्नेहरूको स्थानमा खडा हुनुभयो धर्मी येशु हाम्रो लागि श्राप बन्नुभयो व्यवस्था पालन गर्नेले हाम्रो तर्फबाट व्यवस्थाको श्राप आफूमाथि लिनुभयो परमेश्वरको न्याय क्रुसमाथि पर्यो उहाँ त्यागिनुभयो उहाँ क्रुसमा चकनाचुर पारिनुभयो त्यही पनि उहाँ क्रुसको मृत्युको त्यो घडीसम्म पनि विश्वासयोग्य रहनुभयो अनि तेस्रो दिनमा हाम्रो धार्मिकताको खातिर आवश्यक सबै कुरा पुरा गर्दै ख्रिस फेरि जी उठ्नुभयो ख्रिसले हाम्रो लागि व्यवस्था पालन गर्नुभयो ख्रिसले हाम्रो लागि परमेश्वर क्रोध सहनुभयो भोग्नुभयो र उहाँ हाम्रो धार्मिकताको लागि फर आवर जस्टिफिकेसन हि रोज अगेन उहाँ पुनरुत्थान हुनुभयो यसरी उहाँको सिद्ध आज्ञाकारिता र उहाँको क्रुसको बलिदानको मृत्युद्वारा हामी पवित्र पारिएका छौँ र परमेश्वरको सामु हामी धर्मी ठहरिएका छौँ अब हामी पापी मानिसहरू परमेश्वरको सामु खडा हुन सक्छौँ हाम्रो आफ्नो योग्यताले होइन ख्रिसको योग्यताले ख्रिसको कारणले गर्दाखेरि त्यसकारण युहन्ना प्रेरितले हामीलाई सम्झाउँछन् युहन्ना एकदेखि सत्र पदमा किनभने व्यवस्था मोसाद्वारा दियो अनुग्रह र सत्यता चाहिँ ख्रिस्ट येशुद्वारा आए अर्को शब्दमा व्यवस्था आफ्ना मानिसहरूलाई परमेश्वरको अनुग्रहको एउटा दान थियो उपहार थियो यसले उहाँको पवित्र इच्छा प्रकट गर्यो र आफ्ना मानिसहरूलाई धार्मिकताको मार्ग देखाइदियो तर अझ महान अनुग्रह त हामीलाई तब दियो तब येशु ख्रिस्ट जब येशु ख्रिस्ट आउनुभयो र हाम्रो तर्फबाट त्यो व्यवस्था पुरा गरिदिनुभयो त्यसकारण प्रियहरू क्रिस्चियन विश्वास सन्देश यो होइन यदि तपाईँले बाइबलले भन्ने कुरा गर्नुभयो भने यदि तपाईँले दशाज्ञा मान्नुभयो भने तपाईँको उद्धार हुनेछ यदि तपाईँ असल काम गर्नुभयो भने तपाईँले छिमेकीलाई प्रेम गर्नुभयो भने यदि नैतिक रूपमा तपाईँ सबै नियमहरू पालन नैतिक नियमहरू पालन गर्नुभयो भने तपाईँको उद्धार हुनेछ क्रिस्चियन सन्देश यो होइन क्रिस्चियन धर्मले यो सिकाउँदैन यदि बाइबलको सन्देश त्यस्तो हुन्थ्यो भने यो त एकदम दुःखलाग्दो सन्देश हुने थियो किनकि हामी कहिले पनि परमेश्वरको आज्ञाहरू पूर्ण रूपमा पालन गर्न सक्ने छैनौँ पवित्र शास्त्रले भन्दछ कि सबै मानिसले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नलाई छुएका छन् अनि याकुबले हामीलाई भन्छन् कि हामीले सम्पूर्ण व्यवस्था पुरा गऱ्यौँ तर एउटैमा चुक्यौँ भने पनि हामी सबै व्यवस्था भङ्ग गरेको दोषी ठहरिन्छ किनभने जसले हत्या नगर्नु भन्नुभयो उहाँले नै व्यभिचार नगर्नु पनि भन्नुभएको छ हामी कहिले पनि 100% अङ्क ल्याउन सक्दैन परमेश्वरको सामु ठिक ठहरिनलाई हामी कहिले पनि हामी 100% योग्य हुन सक्दैनौँ हामी कहिले पनि उद्धार पाउनको लागि पर्याप्त रूपमा परमेश्वरको आज्ञा पालन गर्न सक्दैनौँ त्यस कारण बाइबलको सन्देश त्यो होइन आफ्नो प्रयासले मुक्ति पाऊ त बाइबलको सन्देश त सुसमाचार हो र सुसमाचार यो हो कि ख्रिस्टको क्रुसको कार्यद्वारा अन्त ख्रुसद्वारा परमेश्वर आफैले हामीलाई हाम्रा पापहरूबाट बचाउन आवश्यक पर्ने सबै कुरा उहाँले पुरा गरिसक्नु भएको छ हाम्रो तर्फबाट आवश्यक पर्ने एक मात्र प्रत्युत्तर भनेको आफ्नै प्रयास आफ्नै निर्भरता आफ्नै कोसिस आफ्नै धार्मिकता घमण्ड गर्न छाडिदिनु हो प्रस्ताव गर्नु हो र येशु ख्रिस्टमा भरोसा गर्नु हो जो मानिसहरूलाई म सुसमाचार सुनाउँछु मानिसहरूले प्रायः एउटै जवाफ दिने भने के हो सबै धर्म एउटै हो म सबै धर्म मान्दछु सबै धर्मले राम्रै कुरा गर्न सिकाउँछ कुनै पनि धर्मले नराम्रो गर्न सिकाउँदैन सबै धर्मले प्रेम गर्न सिकाउँछ असल गर्न सिकाउँछ अनि कतिपयले मती 5-7 उपदेश जस्तो खण्डहरूलाई ओलाउँछ ओलाउँदै उनीहरूले भन्छ कि जब येशुले डाँडाको उपदेश वा राज्यको शिक्षा दिनुहुन्छ र भन्छन् कि येशुले पनि अरू धर्मले जस्तै नैतिक शिक्षा नियमहरू यहाँ दिइरहनु भएको छैन र प्रेरित येशु केवल नैतिक निर्देशन शिक्षा दिने अर्को अगमवक्ता मात्र हुनुहुन्न उहाँ त पर्वतमा हुनुभएको त्यो नयाँ महान मोसा हुनुहुन्छ जसले परमेश्वरको राज्य घोषणा गर्दै हुनुहुन्थ्यो र तपाईँले डाँडाको उपदेशलाई ख्याल गर्नुभएको छ भने मती पाँच अध्यायदेखि सात अध्यायसम्म त्यहाँ भएका सबै त्यहाँ उपदेश नियमहरू मुक्ति कमाउने माध्यमको रूपमा यसले दिइराख्नु भएको थिएन, बरु तिनीहरूले त त्यो राज्यका मानिसहरूको जीवन कस्तो हुनुपर्छ भनेर वर्णन गरिरहेको थियो। त्यो बी एटिट्युड्समा चाहिँ हामी भन्छौँ परमेश्वरको राज्यको मानिसहरूको जीवन कस्तो हुन्छ मती पाँचदेखि सात अध्यायले बताउँछ। अनि यी नियमहरू राज्यभित्र पस्ने बाटो होइनन् तर राज्यको जीवनका प्रमाणहरू हुन्, र अझ बढी त यी कुराहरू हामी आफ्नै शक्तिमा जिउन सक्दैनौँ। ख्रिस्ट नै हुनुहुन्छ जसले हामीलाई उहाँको राज्यमा ल्याउनुहुन्छ र ख्रिस्टले नै हामीलाई उहाँको राज्यमा सुरक्षित राख्नुहुन्छ यो आज्ञाहरूद्वारा। उहाँ बिना हामी कसैले पनि उहाँले आज्ञा गर्नुभएको जीवन जिउन सक्दैनौँ। यसुले भन्नुहुन्छ कि धन्य हुन् आत्मामा दिन हुनेहरू। यसु ख्रिस्ट बिना कोही पनि साँचो रूपमा आत्मिक रूपमा दिन हुन सक्दैन। उहाँ बिना कुनै नम्रता हुने छैन। साँचो रोटी र जीवनको पानी हुनुहुने उहाँसँग एउटा एकता बिना धार्मिकताको लागि त्यहाँ भोकाउने तिर्खाउने कुरा हुने छैन। उहाँको दया पहिले प्राप्त नगरे कुनै साँचो त्यहाँ दया हुने छैन। धन्य दयावन्तहरू ख्रिस्टको दया पहिले हामीले पाउनुपर्ने हुन्छ। धन्य शुद्ध हृदय हुनेहरू ख्रिस्टको त्यो नयाँ जन्म दिने कार्य बिना कुनै हृदय शुद्ध हुन सक्दैन। धन्य मेलमिलाप गराउनेहरू ख्रिस्ट बिना त्यहाँ मेलमिलाप गराउने व्यक्ति हुन सक्दैन। ख्रिस्ट बिना जसले पहिले परमेश्वर आफ्नो हाम्रो मानिस बिचमा मिलाप उहाँले गराउनु भयो उहाँ बिना त्यहाँ मेलमिलाप सम्भव हुने छैन। इभन ती 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 मती पाँचदेखि सात अध्यायमा दिएको त्यो डाँडाको उपदेश पालना गर्नु पनि ख्रिस्ट बिना ती पालना गर्नु पनि असम्भव छ। अनि यदि तपाईँ आज यहाँ हुनुहुन्छ तर तपाईँ ख्रिस्टको चेला होइन भने कि तपाईँ आज ख्रिस्ट कहाँ आउन चाहनुहुन्छ, तपाईँ ख्रिस्टमा भरोसा गर्नुभयो भने तपाईँ पनि परमेश्वरको त्यो व्यवस्थाको श्रापबाट मुक्त हुन सक्नुहुन्छ। किनकि हामी सबैले व्यवस्था भङ्ग गरेका छौँ। आफ्नो पापहरूबाट फर्काउनुहोस्, यस ख्रिस्टमा भरोसा गर्नुहोस्। किनभने मित्रहरू हामी आफ्नै कोसिसमा कुनै पनि हालतमा एक धर्मी र पवित्र परमेश्वरको त्यो डरलाग्दो त्यो भयभीत त्यो पर्वत नै हलाउने उहाँको उपस्थितिमा खडा हुन सक्दैनौँ। त्यसकारण परमेश्वरले जुटाउनु भएको मध्यस्थकर्ता र दिनुभएको सन्देशले हामीलाई अन्तत ख्रिस्टतर्फै डोर्याउँदछ कि हामीलाई ख्रिस्ट चाहिन्छ, महान मध्यस्थकर्ता ख्रिस्ट व्यवस्था पालना गर्नुहुने। सो प्रिय, तपाईँलाई कुन कुराको डर लाग्छ? तपाईँ कुन कुरासँग डराउनु भएको छ सबभन्दा बढी? हामीले सबैभन्दा बढी परमेश्वरको भय मान्नुपर्छ, जसको उपस्थितिमा पहाडहरू पनि पर्वतहरू पनि थर्कमान थिए। जब परमेश्वर सिनै पर्वतमा ओर्लनु भयो र आफ्नो भयानक पवित्रतामा व्यवस्थित दिँदै बोल्नुभयो तब पृथ्वी हल्लियो र पर्वत थर्कियो। प्रियहरू, वर्षौँपछि यो पृथ्वी फेरि एकपटक हल्लियो जब पवित्र र धर्मी परमेश्वर कल्वरी क्रुसमा ख्रिस्टमाथि आफ्नो न्याय खन्याउनु भयो। तब यसो ठुलो स्वरले कराउनु भयो र आफ्नो प्राण त्याग्नुभयो अनि ठ्याक्कै त्यही घडीमा मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भाग भई च्यातियो, पृथ्वी हल्लियो, चट्टानहरू फुटे, भूकम्प गयो। किनभने जुन न्यायको हकदार तपाईँ र म थियौँ त्यो न्याय यसुमाथि पर्यो, ख्रिस्टले हाम्रो स्थान लिनुभयो। परमेश्वरको व्यवस्था तोडेकोमा, परमेश्वरलाई प्रेम गरेर आफ्नो छिमेकीलाई प्रेम गर्न चुकेकोमा हामी माथि पर्नुपर्ने त्यो न्याय ख्रिस्टमाथि पर्यो। ख्रिस्ट पवित्र परमेश्वरको जन हामी पापीहरू उभिनुपर्ने ठाउँमा उहाँ खडा हुनुभयो, परमेश्वरको पवित्र पर्वतमा उहाँ उक्लनु भयो, उहाँले न्याय भोगिदिनु भयो ताकि उहाँको मानिसहरू नमरुन् तर जीवित रहन्। र त्यस्तो दिनमा ख्रिस्ट जी उठ्नुभयो। त्यतिखेर पृथ्वी हल्लिरहेको थिएन, त्यहाँ सन्नाटा थियो, किनभने उहाँको न्याय, परमेश्वरको न्याय पूर्ण रूपमा सन्तुष्ट भइसकेको थियो, पापको मूल्य पूर्ण रूपमा तिरिसकेको थियो। तर एक दिन यस्तो दिन आउँदैछ प्रियहरू, यो पृथ्वी फेरि एकपल्ट हल्लिनेछ, फेरि हल्लिनेछ। हिब्रू 12:26 पदले भन्छ, उहाँको स्वरले त्यस बेला पृथ्वी काँपियो तर अब त उहाँले यसो भनी प्रतिज्ञा गर्नुभएको छ, अझ एकपल्ट पृथ्वी मात्र होइन त तर स्वर्गलाई समेत म लाउनेछु र अन्तिम न्याय बाँकी छ र केवल तिनीहरू मात्र सुरक्षित रूपमा खडा हुनेछ त्यो दिनमा जसले सबै कुरामाथि राज्य गर्ने ख्रिस्टमा शरण लिन्छन् हल्लाउनुहरूमाथि शरण लिनेहरू मात्र त्यो दिन सुरक्षित रहनेछन्। त्यसैले तपाईँको लागि आज प्रश्न भनेको के तपाईँले ख्रिस्टमा शरण लिनुभएको छ? तपाईँले त्यस दिनको लागि कसरी सामना गर्ने आशा गर्नुहुन्छ? तपाईँसँग के आशा छ? ख्रिस्ट बाहेक अरू कुन कुराको आधारमा तपाईँ एक पवित्र परमेश्वरको सामुन्ने उहाँको न्यायको आसनको सामुन्ने खडा हुने आँट गर्नुहुन्छ? यीशु कहाँ आउनुहोस् प्रियहरू, किनकि उहाँ नै त्यो महान मध्यस्थकर्ता र त्यो सुसमाचारको सन्देश हुनुहुन्छ। रोमी 8:3-4 पदले यसरी भन्दछ कि पाप स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो, अर्थात् उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको स्वरूपमा पाप बलि चाहिँ पठाउनुभयो, यसरी उहाँले पापीलाई शरीरमै दण्ड दिनुभयो, यस हेतुले कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्। आउनुहोस् हामी प्रार्थना गरौँ।